श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। भनिएको छ, पापको कारण मानिसका हृदय जन्मेदेखि दुष्टतातर्फ ढल्किएको हुन्छ। आफ्नै स्वरूपमा परमेश्वरले सृजना गर्नुभएको मानिसलाई आफ्नै उद्देश्यमा रूपान्तरण गर्ने र ख्रिस्टको चरित्रमा प्रतिस्थापन गर्ने परमेश्वरको चाहना छ। यो सब हाम्रो भलाइको लागि गरिएका योजनाहरू हुन्। श्रोता, के तपाईँ यो भलाइको कार्यक्रममा परमेश्वरलाई सघाउन चाहनुहुन्छ? प्रभु येशु ख्रिस्ट हृदयको ढोकामा उभिएर ढकढक्याउँदै हुनुहुन्छ। उहाँ तपाईँमा भएर तपाईँको जीवनलाई राम्रोतिर असलतिर ढल्काउन चाहनुहुन्छ, बदल्न चाहनुहुन्छ। आशाको बाणी कार्यक्रमलाई नियमित सुनेर परमेश्वरको चाहनाको महत्वलाई बुझेर बाँच्नुको महत्वलाई यहाँले बुझ्न सक्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। आउनुहोस्, फेरि तपाईँलाई न्यानो स्वागत गर्दै हाम्रो कार्यक्रमलाई सुनिदिनु हुन अनुरोध गर्दै यो मिठो भजन यहाँ सामु राख्दैछु।
छानु भो भालाको चोट पुर्राको चोट छानु भो भला को चोट पुर्रा को चोट हर सानु भो
यो समय तपाईं एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको घर आँगनमा उपस्थित भएको छु। श्रोता, तपाईँले हाम्रा कार्यक्रमहरू नियमित रूपमा सुनेर परमेश्वरका आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। श्रोता साथी, आउनुहोस् तपाईँ हामी आज पनि केही समय परमेश्वरसँग बिताउँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई हामी तपाईँको हातमा राख्दछौँ, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन् उनीहरूले तपाईँको ज्योतिलाई देख्न सकुन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, हामी यो महिनामा प्रभु यीशुको विषयमा हामी विशेष चर्चा गर्नेछौँ र पवित्र धर्मशास्त्र बाइबललाई हामी आधार मानेर हाम्रा प्रस्तुतिहरूलाई अगाडि बढाउनेछौँ। पवित्र धर्मशास्त्र बाइबलमा हामीले हेऱ्यौँ भने पुरानो नियममा एउटा मुक्तिदाता आउनुहुनेछ भनेर प्रतिज्ञा गरिएको छ, अनि नयाँ नियममा हेऱ्यौँ भने एउटा मुक्तिदाता त्यही प्रतिज्ञा बमोजिम आउनुभएको छ। परमेश्वरको पुत्र यो संसारमा यो संसारको पापको खातिर, यो संसारको पापलाई लिनको लागि, यो संसारमा त्यो पापमा झाकिएका मान्छेहरूलाई निकाल्नको लागि आउनुहुनेछ, जुन योजना परमेश्वर स्वयं आफैले बनाउनु भयो र त्यही योजनाको पूर्तिको निम्ति प्रभु यीशु ख्रीष्ट यो संसारमा आउनुभयो। अनन्त कालदेखि येशु अर्थात् परमेश्वरको पुत्र आफ्ना पितासँग हुनुहुन्छ। उहाँ दुवै परमेश्वर हुनुहुन्छ, पिता पनि परमेश्वर हुनुहुन्छ, पुत्र पनि परमेश्वर हुनुहुन्छ। उहाँ दुवै हामीले सोचे भन्दा बढी शक्तिशाली र महिमायुक्त हुनुहुन्छ। त्यही महिमा देखाउन र बाँड्नका निम्ति येशु संसारमा आउनुभयो। ईश्वरीय प्रेमको ज्योति यस अँध्यारो जगतमा चम्काउनको निम्ति यहाँ आउनुभयो, अर्थात् परमेश्वर हामीसँग हुन उहाँ आउनुभयो। त्यसै कारण बाइबलका लेखकले भने उहाँको नाम इमानुएल राखिनेछ। वास्तवमा परमेश्वर कस्तो हुनुहुन्छ भनी मानिसहरूलाई र स्वर्गदूतहरूलाई देखाउन येशु संसारमा आउनुभयो। साँच्चै येशु परमेश्वरको वचन हुनुहुन्छ, बोलीमा उच्चारण गरिएको परमेश्वरको इच्छा जसलाई हामी सुन्न सक्छौँ। यस पृथ्वीमा भएका मानिसहरूका निम्ति मात्र येशुले मानव जीवन लिनुभएको र ईश्वरीय प्रेम देखाउनु भएको होइन, तर आफ्नो सृष्टिका सबै कुरालाई उहाँले प्रेम गर्नुभयो र हाम्रो संसार सबैका निम्ति एउटा पाठ्य पुस्तक भएको छ। स्वर्गदूतहरूले हराएका मानव जातिहरूलाई, स्वर्गदूतहरूले हराएका मानव जातिहरूमाथि परमेश्वरको यस्तो प्रगाढ र अचम्मको प्रेमलाई अध्ययन गर्दछन्। बाँचेकाहरू र स्वर्गदूतहरूले प्रभु येशूको महिमा गाउनेछन् र उहाँको जीवन र मृत्युको विषयमा अध्ययन गर्नेछन्। प्रभु येशूको अनुहारमा देखिने निस्वार्थ प्रेमको सिद्धान्तले नै पृथ्वी र स्वर्गको जीवनको सिद्धान्त हो भनी बताउँछ वा देखाउँछ। यस्तो निस्वार्थ प्रेम सिधै परमेश्वरको हृदयबाट प्रभावित भएर बग्छ। सृष्टिको सुरुमा प्रकृतिले परमेश्वरलाई एना जस्तै प्रतिबिम्बित गर्यो। येशु स्वयंले स्वर्गलाई लिएर पृथ्वीको जग बसाल्नु भयो, आफ्नै हातले संसारलाई आकाशमा स्थिर गराउनु भयो र त्यसका फुलहरूले भरिदिनु। यी सबैमाथि उहाँले पिताको प्रेम लेखिदिनु भएको छ। आज यस संसारलाई पापले बिगारेको छ, तर परमेश्वरको हस्तलेखाहरू अझै यहाँ छन्। मानिसका स्वार्थी हृदय बाहेक आज पनि सबैले परमेश्वरका प्रेमका नियमहरूलाई प्रतिबिम्बित गर्न सकेका छन्। प्रत्येक उड्ने चरा, हरेक हिँड्ने जनावरहरूले अरू चरा जनावरहरूलाई बाँच्न मद्दत गरिरहेका छन्। उनीहरूले दिने प्राण वायु अक्सिजनद्वारा नै सबै प्राणीहरू जीवित हुन्छन्। त्यसै गरी जनावरहरूले दिएको कार्बन डाइअक्साइडद्वारा उनीहरू जीवित रहन्छन् र बढ्छन्। सबै प्रकृति केही दिनका निम्ति यहाँ छन्। फलफुलहरूले मिठो बासना दिन्छन्, सुन्दरता दिन्छन्, सूर्यले जीवन बचाउने प्रकाश दिन्छ, समुद्र सबै वर्षा र पानीको स्रोत र यो नदीद्वारा पोषित हुन्छ, हिम नदी झरनाले यसलाई पोषण गर्दछ। त्यसै गरी स्वर्गदूतहरू पनि दिन मन पराउँछ। प्रशस्त प्रेमसहित उनीहरूले संसारमा रहेका कमजोर र पापी मानिसहरूलाई खोज्दछ र उनीहरूको अँध्यारो जगतमा स्वर्गीय प्रकाश ल्याउँछ। विनम्र धैर्यका साथ उनीहरूले प्रभु येशूद्वारा परमेश्वरको प्रेमलाई कसरी बुझ्न सकुन् भनी सिकाउँछ। प्रभु येशूमा हामी परमेश्वरलाई अझ स्पष्ट हेर्न सक्छौँ कुनै शङ्का बिना नै। उहाँले पिताको प्रेमपूर्ण महिमा उहाँलाई मनपर्ने कुरा दिनु हो भन्ने देखाउँछ। उहाँको प्रेम सारा सृष्टिमा बगिरहन्छ, उहाँको पुत्रद्वारा यो बगिरहन्छ र यसको सट्टामा खुसी र आनन्दको सेवामा प्रभु येशूमा त्यो फर्कन्छ। त्यो प्रेम एउटा शक्तिशाली छाल बन्दछ, सृजनहारसित फर्कन्छ। येशूमा यो जीवन चक्र पूर्ण हुन्छ। श्रोत साथी, निस्वार्थको प्रेमको सिद्धान्त स्वर्गमा नै टुटेको थियो। पाप स्वार्थीपनबाट सुरु भयो। लुसिफर चम्किलो र शक्तिशाली स्वर्गदूतको चाहना बढ्दै गयो। उस स्वर्गको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन चाहन्छ। उसले परमेश्वरप्रति निष्ठावान स्वर्गदूत नियन्त्रण गर्ने कोसिस गर्यो। स्वर्गदूतहरूले त्यसलाई आदर गर्नु भने चाहन्छ। यसले परमेश्वरले स्वर्गदूतबाट आराधना र निष्ठाको माग गर्नुहुन्छ भनेर देखाउँछ। उसले परमेश्वरको एउटा प्रश्न र शङ्का गर्न नहुने स्वार्थी हुकुमकर्ताको रूपमा प्रस्तुत गर्यो। यस्तो सल्लाहले धेरै स्वर्गदूतहरूलाई छल्न असफल भयो। यही विचारद्वारा यसले मानिसलाई छल्न सक्छ। उहाँको भनाइप्रति र उहाँको वचनप्रति मनमा शङ्का उब्जाउन उक्सायो। परमेश्वर न्याय उहाँको गौरवलाई निष्ठुर र क्षमा नदिने चरित्रको रूपमा प्रस्तुत गरे। परमेश्वरको चरित्रलाई यसरी गलत चित्र गरेर मानिसहरूलाई आफूसँगको विद्रोही झुन्डतिर उसले तान्यो। संसारको लामो काला रात्री यसरी सुरु भएको हामी पाउँछौँ। त्यो अन्धारो छायालाई उज्यालो पार्न शैतानले देखाएको परमेश्वरको चरित्र गलत भनी बताउन जरुरी थियो। बलसाथ यसलाई हेर्नु हुँदैन थियो। परमेश्वरको राज्यमा बलजफत भन्ने कुरा छैन। उहाँ प्रेमको प्रतिउत्तर चाहनुहुन्छ। जबरजस्ती प्रेम गर्नु हुँदैन। कसैलाई प्रेम गर्न बल गर्न सकिँदैन, आज्ञा गर्न सकिँदैन। प्रेम दिएमा प्रेम फर्कन्छ। जति हामी बेसी प्रेम गर्छौँ त्यति नै बेसी हामीले प्रेम प्राप्त गर्दछौँ। परमेश्वरलाई चिन्नु भनेको परमेश्वरलाई प्रेम गर्नु। त्यसकारण मानव जातिलाई परमेश्वरतिर फर्काउनु भनेको परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ भनी देखाउनु। येशु जसले परमेश्वरको असीमित प्रेमलाई बुझ्नु भएको थियो, उहाँले मात्र अरूलाई यस प्रेमको विषयमा पुष्टि गर्न सक्नुहुन्थ्यो। मानिसको मुक्तिको उपाय पछि गएर उब्जिएको विचार होइन। आदम र हवाले पाप गर्नुभन्दा पहिले यो रचिएको थियो। परमेश्वरको पाप रहित स्वार्थ रहित नियमको प्रकृतिकै फलस्वरूप थियो। परमेश्वरको सिंहासन र उहाँको कार्य यसै सिद्धान्तमा आधारित थियो। अनन्तदेखि परमेश्वर र येशूलाई लुसिफरले पाप गर्नेछ र उसको झुठले मानिसलाई प्रतिरोध गर्न उचाल्नेछ भने थाहा थियो। परमेश्वरले पापको सृष्टि गर्नुभएन, यसको अस्तित्व होस् भनी उहाँ चाहनुहुन्न थियो, तर यस्तो हुन्छ भने उहाँलाई थाहा थियो। यस्तो सङ्कटको अवस्थामा के भन्ने, के गर्ने भन्ने उपाय उहाँले रच्नु भयो। उहाँको उपायले परमेश्वरको संसार र मानिसप्रतिको प्रेम प्रकाशित भयो। उहाँले आफ्नो एकमात्र पुत्र दिने प्रतिज्ञा गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने हरेक नाश नहुन् तर तिनीहरूले अनन्त जीवन पाउन्। शैतान उसको स्वार्थको कारणले गर्दा बाध्यता महत्वाकांक्षी भयो र बढी प्रतिष्ठा खोज्यो उसले। प्रभु येशूले आफ्नो निस्वार्थ प्रेमको कारण कुनै महिमा प्रतिष्ठा खोज्नु भए उहाँले मानव स्वरूप लिनु। श्रोता साथी, येशु आफ्नो बलिदानको निम्ति तयार हुनु र हुनुभयो। उहाँ आफ्नो पिताको नजिक सबै स्वर्गदूतहरूद्वारा पुजिएर रहन सक्नुहुन्थ्यो, तर उहाँ अँध्यारो संसारमा ज्योति र जीवन ल्याउन आफ्नो सिंहासनको तल ओर्लनुभयो र पृथ्वीमा आउनुभयो। येशुले 2000 वर्ष पहिला अनन्तकालदेखि गुप्तमा रहेका उपायहरूको विषयमा बताउनु भएको छ। उहाँको सामान्य उपस्थितिको महिमामा मानिसहरू रहन सक्ने थिए। एउटा विशेष प्रकारको स्वरूपको कारण उहाँ हामी माझ रहन सक्नुभयो। उहाँको ईश्वरीयतालाई मनुष्यत्वले छोपेको थियो। उहाँको अदृश्य महिमालाई दृश्य मानव शरीरले ढाकेको थियो। जब इसरायलीहरू मरुभूमिमा बहुतारिँदै थिए, त्यस समय आफूले बनाउन आज्ञा गरेबमोजिम बनाएका मन्दिरमा उहाँ बस्नुभयो। अब फेरि परमेश्वर मानिससँग बस्न आउनुभयो र परमेश्वरको विषयमा उहाँको प्रेम र चरित्रको बारेमा सिकाउनु भयो। जबदेखि येशु मानिस भएर बस्न आउनुभयो तपाईँ हामी बिचमा, परमेश्वरले कष्टहरू बुझ्नु भएको छ र तिनीमा उहाँ सहानुभूति दर्शाउनुहुन्छ। सबैले देख्नेछन् कि हाम्रो सृष्टिकर्ता पापीहरूको साथी हुनुहुन्छ। येशुले जीवनभरि गर्नुभएको प्रेम खुसी दिने प्रतिज्ञाहरूबाट दयापूर्वक प्रस्तुत सबै शिक्षाहरूले परमेश्वर हाम्रो साथ हुनुभएको कुरा हामी सजिलै बुझ्न सक्छौँ। शैतानले परमेश्वरका नियमहरूलाई स्वार्थी र मान्नै नसक्ने प्रकारका छन् भने प्रस्तुत गरे। शैतानले आदम र हवाको पापको दोष परमेश्वरलाई दियो र त्यसपछिका पापका सबै दोष पनि उहाँलाई नै लगायो। परमेश्वर र उहाँको नियमका कारणले गर्दा नै संसारमा पाप, दुःख, मृत्यु छ भने मानिसको सोचमा परिवर्तन पनि गरे। शैतान गलत हो भन्ने देखाउन येशु यो संसारमा आउनुभयो। उहाँले मानिस भएर पनि परमेश्वरको नियम मान्न सकिन्छ भन्ने देखाउनु भयो। मानिसलाई पर्ने शिक्षामा पर्ने परीक्षा उहाँलाई पनि पर्यो। अरूले भोग्ने दुःख र सङ्कट पनि उहाँलाई परेको थियो। शैतानले परमेश्वरको प्रेम हाम्रा निम्ति पर्याप्त छैन, त्यसै कारण हामीलाई आइपर्ने हरेक परीक्षा भोग्नु पर्यो। परमेश्वरले सबैलाई निर्धक्क दिने बाहेक अन्य कुनै शक्ति प्रयोग गर्नु भएन। परमेश्वरले दिनुभएको शक्तिमा मानिस भएर उहाँले परीक्षाहरूलाई सामना गर्नुभयो। बिरामीहरूलाई जाति पार्दै अन्य असल काम गर्दै उहाँले सेवा गर्नुभयो भनेको के हो भने बताउनु भयो। येशूको जीवनले मानिस भएर पनि हामी परमेश्वरका नियमहरू पालन गर्न सक्छौँ भने प्रमाणित गर्दछ। मानवीय स्वरूपमा उहाँ मानिससँग पुग्नु, परमेश्वरको सिंहासनसँग उहाँको पकड थियो। मानिसका पुत्र भएर पनि परमेश्वरको नियममा बाँच्ने उदाहरण उहाँले दिनुभयो। परमेश्वरको पुत्र भएर हामीलाई त्यसै गरी बाँच्न शक्ति दिनुहुन्छ। उहाँ हामीमा रहेर पापलाई जित्न सकिने निश्चयता छ। उहाँको शक्तिद्वारा स्वर्गीय कानूनलाई पालन गर्न सकिन्छ। येशूले मानिस बन्नका निम्ति उहाँको महिमा र आधार सब छोड्नुभयो। येशूले उहाँको चरित्र शैतानको भन्दा ठिक भएर मानिस मात्र बन्नु भए, तर मानव जातिलाई बचाउन उहाँ बलिदान हुनुभयो। श्रोता साथी, प्रभु येशु ख्रीष्ट तपाईँ हाम्रो खातिर, केवल मानव जातिको खातिर यो संसारमा आउनुभयो र हाम्रो पाप उठाइलानु र हाम्रो खातिर उहाँ बलि हुनुभयो। यदि प्रभु येशुको वास्तविक बलिदानलाई तपाईँ हामीले बुझ्ने हो भने, आत्मसात गर्ने हो भने, प्रभु येशु ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरो हामीले बुझ्ने थियौँ र उहाँको इच्छा अनुसार हाम्रो जीवन हामीले चलाउने थियौँ। यी वचनहरूले तपाईँलाई आशिष दिउन्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816055120, 9816055120 र अर्को 9818535555, 9818535555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश सेमन थापा सदाझैं आज पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज म तपाईँहरूको माझमा कामको तनाव छ र मुक्तिको लागि हामीले के गर्नुपर्दछ त्यसको बारेमा केही जानकारी लिएर उपस्थित भइसकेको छु। सबै मानिसले चाहे अनुसारको काम पाउन एकदमै गाह्रो छ। उसो त आफ्नै रुचिको काममा पनि विभिन्न अप्ठ्यारा सिर्जना हुन्छन्। धेरै मानिस अफिस तथा कार्यालयकै कारण विभिन्न बोझ तथा तनाव लिएर बसेका हुन सक्छन्। चाहे त्यो सरकारी ओहदामा काम गर्ने कर्मचारी होस् वा बैंक, इन्सुरेन्स, प्राइभेट कम्पनीमा काम गर्ने कर्मचारी नै किन नहोस्, तर कार्यालयमा लिने तनावले काममा हानि पुर्याउँछ। त्यसैले यस्तो तनावको व्यवस्थापन गर्न एकदमै जरुरी छ। तनावका कारणहरू: तनावलाई सधैँ नकारात्मक रूपमा मात्र लिनु हुँदैन। कतिपय अवस्थामा सामान्य तनावलाई उपयोग गरेर सकारात्मक परिणाम ल्याउन पनि सम्भव छ। तर तनावलाई आदत बनाउन थाल्यो भने यसले हाम्रो दैनिकी जीवनलाई नै समस्याको भासमा पुर्याउँदछ। तर प्राय कर्मचारीले आफ्नो तनावको कारण कार्यालयको व्यवस्थापनसँग भन्न सक्दैनन्। सत्य कुरा गरेमा कामबाटै निकाल्न सक्छ भन्ने पनि धेरैलाई लाग्छ, जसको कारण झन तनाव उत्पन्न हुन सक्छ। कार्यालयमा तनाव उत्पन्न हुने सक्ने केही कारण यस्ताहरू छन्: कम पारिश्रमिक, कामको अत्याधिक दबाव, समयमा बढुवा नहुनु, आफूले चाहे भन्दा फरक काम गर्नु, कामको दीर्घकालीन असुरक्षा आदि इत्यादि। तनावले पार्ने असर: भनाइ नै छ, चिन्ताले चितामा पुर्याउँछ। तनाव मानिसलाई सामान्य जस्तो लागे पनि यस्तै दीर्घकालीन रूपमा निम्त्याउने परिणाम भनेको जटिल हुने गर्दछ। तनावले दैनिकीलाई अव्यवस्थित त बनाउँछ नै, यस्तै शारीरिक, मानसिक र भावनात्मक रूपमा पनि असर पार्छ। जब कुनै कुराले हामीमा तनाव उत्पन्न गर्छ, यस्तै सुरुको चरणमा शरीरका मसल्समा तनाव सिर्जना गर्दछ। त्यसपछि उक्त तनाव शरीरको अन्य अङ्गमा फैलिन थाल्छ। यदि तनावको बेला टाउको, घाँटी लगायत भागमा दुख्ने भएमा उक्त क्षेत्रसम्म तनाव फैलिएको बुझ्नुपर्ने हुन्छ। तनावले श्वास प्रश्वास प्रणालीमा पनि असन्तुलित बनाउने काम गर्छ। यसले हाम्रो श्वासको लयलाई नै परिवर्तित गरिदिन्छ। धेरै तनाव लिने बानी भएमा मुटुको रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ। तनावले मुटुमा हुने रक्तचापलाई असन्तुलन गराउने काम गर्दछ। त्यस्तै तनावले शरीरको हर्मोन्सलाई प्रभावित पार्छ। तनावले स्नायु प्रणाली, कलेजो, पेट जस्ता अत्यन्त संवेदनशील अङ्गहरूमा समेत असर पुर्याउने गर्दछ। दिनभर एउटै पोजिसनमा बसेर काम गर्दा कमर दुख्ने, ढाड दुख्ने जस्ता शारीरिक समस्याहरू निम्तिन सक्छन्। त्यस्तै लामो समयसम्म कम्प्युटरमा काम गर्नेको आँखा सम्बन्धी विभिन्न समस्या पनि देखिन सक्छ। यस्तै पनि तनावको वातावरण सिर्जना गर्छ। त्यसैले यसरी लामो समय एउटै प्रकृतिको काम गर्नु परेमा समय समयमा विश्राम लिने गर्न आवश्यक हुन्छ। तनाव व्यवस्थापनका उपाय: सबै कार्यालयमा आफू अनुकूलको वातावरण नहुन सक्छ। कहिलेकाहीँ जीवनमै नसोचेको घटना वा वातावरण पनि सिर्जना हुन सक्छ। यस्तो परिस्थितिलाई सहज रूपमा स्वीकार गरी सामना गर्न सक्ने धैर्यको खाँचो हुन्छ। यदि त्यस्ता घटना सामना गर्ने धैर्यको अभाव भएमा तनाव बाहेक अरू केही पनि हात लाग्दैन। मानिसलाई दिनभरि काम गर्दा बोझ बन्न सक्छ र प्रभावकारी परिणाम पनि ननिस्किने सम्भावना हुन्छ। त्यसको लागि कर्मचारीको लागि रिफ्रेसमेन्टको समय निकाल्नु, यस्तो काम कर्मचारी स्वयंले पनि गर्ने गर्नु पर्दछ। केही तनाव हुन थाले भने यसबाट मुक्त हुनको केही क्षण गहिरो श्वास लिने र छोड्ने गर्नुपर्छ। मनमा तनाव गराउने कुरा आइहालेमा अन्ततिर ध्यान मोड्नु पर्दछ। समूहमा कार्य गर्ने र एक अर्कालाई सहयोग गर्ने बानीको विकास गर्नु पर्दछ। कार्यालयको वातावरणलाई शान्ति मैत्री बनाउनु पर्दछ। कतिपय मानिसमा अर्कालाई स्वीकार गर्ने बानी हुँदैन, यस्तो तनाव निम्त्याउँदछ। त्यसैले अरूलाई स्वीकार गर्ने कलाको विकास गर्नुपर्दछ र हामी सबैजनाले विश्रामको अभ्यास गर्ने गर्नुपर्दछ। श्रोता मित्रहरू, यो त भयो कामको तनाव र यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने विषयमा छोटो जानकारी। म तपाईँहरूको साथी फेरि अर्को दिन नयाँ प्रस्तुति लिएर आउने बाचासहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। जय मसीह, धन्यवाद।
श्रोता, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165150120 र अर्को 98185555 98185555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।